بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم۔ فرزند رسول، باب الحوائج، حضرت امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کا آج یوم شہادت ہے۔ اس غم انگیز موقع پر آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں۔ میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے ترکی میں حکومت مخالف مسلسل مظاہرے۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، ترکی میں مسلسل ساتویں دن حکومت کے خلاف عوامی مظاہرے جاری ہیں۔ گزشتہ جمعے کو شروع ہونے والے یا شدت اختیار کر جانے والے مظاہرے پورے ترکی میں پھیل گئے۔ مظاہروں کا سلسلہ تو گزشتہ جمعے سے پہلے بھی شروع ہو چکا تھا، لیکن جمعے کو اس وقت مظاہروں میں شدت اختیار کر گئی جب استنبول میں ایک پارک پر دھرنا دینے والے لوگوں پر پولیس نے حملہ کر دیا۔ یہ پارک وہ پارک ہے جسے تقسیم پارک کا نام دیا جاتا ہے، یا بعض اس کو اور بھی غزی پارک کہتے ہیں اور دیگر نام بھی اسے دیے جا رہے ہیں۔ لیکن اس پارک پر موجود دھرنے پر بیٹھے لوگوں پر پولیس نے جب حملہ کر دیا تو گویا جلتی پر آگ کا کام کر گیا پولیس کا یہ واقعہ۔ اور دیکھتے ہی دیکھتے پورے ترکی میں حکومت کے خلاف مظاہرے ہونے لگے، اور ان مظاہروں میں روز بروز شدت آتی جا رہی ہے۔ اور اب ترکی کے تقریباً 70 شہروں میں مظاہرے ہو رہے ہیں، اور لوگوں کا یہی مطالبہ ہے کہ اب رجب طیب اردوغان ترکی کے وزیراعظم کو اپنے عہدے سے ہٹنا ہی ہوگا اور انہیں استعفیٰ ہی دینا ہوگا۔ کیا صرف ایک پارک کو ایک مال میں تبدیل کرنے کے حکومتی فیصلے کے خلاف یہ مظاہرے ہیں، یا ان مظاہروں کے پیچھے کچھ اور بھی مخالفتیں ہیں، کچھ اور بھی غصے ہیں، کچھ اور بھی ناراضگی پائی جاتی ہے، جو کہ استنبول کے ایک پارک کو لے کر اتنا بڑا مظاہرہ یا اتنے بڑے مظاہرے پورے ملک میں جاری ہیں، جس میں اطلاعات کے مطابق اب تک 3 افراد ہلاک اور 3,000 کے قریب لوگ زخمی ہو چکے ہیں۔ ہم ان مظاہروں کے محرکات، اس کی وجوہات، اس کے علل و اسباب کا جائزہ لیں گے، مگر یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں حاضر ہوتے ہیں۔
ترکی میں عوام کے مظاہرے پوری شدت کے ساتھ جاری ہیں، اور پوری قوم اپنی پسندیدہ حکمران جماعت کے خلاف سڑکوں پر اتر آئی ہے۔ اسلام نواز کہی جانے والی حکمران جماعت کو حالیہ برسوں میں بڑی کامیابیاں ملی تھیں، اور مسئلہ فلسطین اور دیگر اسلامی مسائل کے سلسلے میں ترکی کے حوصلہ افزا موقف سے مطمئن عوام اب حکومت کی برطرفی کا مطالبہ کر رہے ہیں۔ موجودہ بحران اس وقت شروع ہوا جب تقریباً 14 ملین کی آبادی والے شہر استنبول کے تقسیم اسکوائر کے قریب واقع پارک کی جگہ میوزیم یا شاپنگ مال بنانے کا ارادہ کیا۔ حکومت کے اس فیصلے کے خلاف پارک میں لوگوں نے دھرنا دیا، جسے پولیس نے طاقت کا استعمال کر کے ختم کروا دیا۔ لیکن در حقیقت یہ مظاہرہ ختم نہیں ہوا، بلکہ دیکھتے ہی دیکھتے پورے ملک میں پھیل گیا، اور اس وقت مظاہروں کا جو انداز ہے اس میں صاف ظاہر ہے کہ عوام صرف پارک کے چند درخت کاٹ دینے کے حکومت کے فیصلے سے ناراض نہیں، بلکہ متعدد ایسے موضوعات ہیں جن پر عوام میں شدید غم و غصہ پایا جاتا ہے۔ مظاہرین کا مطالبہ ہے کہ رجب طیب اردوغان کی حکومت ختم ہو۔ مظاہرین کے نعروں میں رجب طیب اردوغان کو ڈکٹیٹر قرار دیا گیا ہے، اور کچھ پلے کارڈز پر تو کیمیکل طیب بھی لکھا ہوا دکھائی دیا۔ تجزیہ نگاروں کا کہنا ہے کہ اس طرح کے پلے کارڈز شام میں دہشت گرد گروہوں کے ہاتھوں کیمیکل ہتھیاروں کے استعمال کی جانب اشارہ بھی ہو سکتے ہیں، جنہیں رجب طیب اردوغان کی مکمل حمایت حاصل رہی ہے۔ گزشتہ الیکشن میں کامیابی حاصل کرنے کے بعد رجب طیب اردوغان نے بڑی جوشیلی تقریر میں کہا تھا کہ میں ان کا بھی وزیر اعظم ہوں جنہوں نے مجھے ووٹ دیا، اور ان کا بھی وزیر اعظم ہوں جنہوں نے میرے خلاف ووٹ ڈالے۔ لیکن بظاہر اتنی فرح دلانہ باتیں کرنے والے رجب طیب اردوغان کی پارٹی نے عملی طور پر ایک الگ ہی رجحان اور نقطہ نظر کی نمائندگی کی۔ اردوغان حکومت تاجروں کے اس چھوٹے سے طبقے کے اختیارات میں بہت وسیع اضافہ کر رہی ہے جو حکمران جماعت کی مالی مدد کرتا ہے۔ حکومت نے پالیسیوں کے خلاف لب کشائی کرنے والے نامہ نگاروں کے خلاف مسلسل کارروائی کی، جس کے نتیجے میں آج ترکی میں جس تعداد میں نامہ نگار جیل میں ہیں، دنیا کے بہت کم ہی ملکوں میں جیلوں کے اندر نامہ نگاروں کی اتنی بڑی تعداد ہوگی۔ استنبول کے میئر رجب طیب اردوغان کی پارٹی سے تعلق رکھتے ہیں اور انہوں نے شہر استنبول میں ایک پل کا نام یاویز سلطان سلیم رکھنے کا اعلان کیا ہے، جو عثمانی بادشاہ کا نام ہے جس نے 16ویں صدی میں ایران کے خلاف اپنی جنگ کے دوران ترکی میں شیعہ اقلیت کا بے رحمی سے قتل عام کیا تھا۔ حکومت کے اس امتیازی رویے پر ترکی کے سنی عوام نے بھی سخت برہمی ظاہر کی ہے اور متعدد صاحبان نظر نے کہا ہے کہ پل کا نام رومی یا یونس ایمر پل جیسے بادشاہوں کے نام پر رکھا جا سکتا ہے جو تمام ترک عوام کے نزدیک قابل احترام ہیں۔ تجزیہ نگاروں کا کہنا ہے کہ ترک حکومت انتہائی خطرناک کھیل کھیل رہی ہے اور ملک کے سنی طبقے کو اپنی حمایت میں لانے اور شام کے خلاف اپنے موقف کو عوام میں مقبول بنانے کے لیے علوی اقلیت کے خلاف موقف اپنا رہی ہے، لیکن ترکی کے عوام کا حکومت کے اس فریب میں آنا بہت مشکل ہے۔ ترکی نے شام کے سلسلے میں امریکہ، برطانیہ اور نیٹو کی پالیسیوں پر عمل درآمد کے لیے وسیلے اور ذریعے کا کام کیا ہے۔ اس بات پر بھی ترک عوام میں شدید ناراضگی ہے۔ اس کی وجہ یہ ہے کہ اردوغان حکومت نے شام کے معاملے میں تمام حدیں پار کرتے ہوئے دہشت گرد گروہوں کو تربیت اور ہتھیار فراہم کرنے میں بھرپور مدد کی، اور اس لڑائی کا نتیجہ یہ نکلا کہ اقوام متحدہ کی رپورٹ کے مطابق 80,000 سے زیادہ انسان لقمہ اجل بن گئے، جبکہ بے گھر ہونے والوں کی تعداد لاکھوں میں ہے۔ ویسے حکومت کے خلاف یہ پہلے مظاہرے نہیں ہیں، بلکہ شام کی سرحد کے قریب واقع علاقے رہا ایلی میں ہونے والے کار بم دھماکوں کے بعد بھی اردوغان کے خلاف مظاہرے ہوئے تھے اور ان کے استعفے کا مطالبہ کیا گیا تھا۔ بہرحال ابھی یہ کہنا مشکل ہے کہ ترکی کا موجودہ بحران کیسے اور کب ختم ہوگا، لیکن فی الحال ان مظاہروں نے اردوغان کے ساتھ ہی ان کی حامی طاقتوں کو بھی سراسیما کر دیا ہے۔ مظاہرین کے تیوروں سے صاف ظاہر ہے کہ اگر ان کے مطالبات پر سنجیدگی سے توجہ نہ دی گئی تو یہ مظاہرے انقلاب کا روپ اختیار کر سکتے ہیں۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی، اور اب یہاں ہمارے اسٹوڈیو میں موجود ہیں عالمی امور کے ماہر جناب سید علی شہباز صاحب، ان سے گفتگو کا آغاز کرتے ہیں، جبکہ ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سینئر صحافی جناب محمد احمد کاظمی صاحب، اور ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے عالمی امور کے تجزیہ نگار جناب ڈاکٹر عنایت اللہ اندرابی صاحب۔ ان مہمانوں سے گفتگو ہوگی، لیکن جیسا کہ عرض کیا کہ آغاز کرتے ہیں ہم یہاں تہران اسٹوڈیو میں موجود جناب علی شہباز صاحب سے۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
علی شہباز صاحب، سب سے پہلے میں آپ سے یہ پوچھنا چاہوں گا کہ استنبول کے تقسیم اسکوائر پر یہ مظاہرے شروع ہوئے، اور دیکھتے ہی دیکھتے ایک پارک کو لے کر دیکھتے ہی دیکھتے یہ مظاہرے پوری ترکی میں انتہائی تیزی اور سرعت کے ساتھ پھیل گئے۔ کیا آپ سمجھتے ہیں کہ ایک پارک کے مسئلے پر پورے ملک میں اس طرح سے آگ لگ جائے یہی وجہ ہے، یا مذاکرات یا مظاہروں کے پیچھے عوام کا جو غصہ ہے وہ کسی اور چیز کو ظاہر کرتا ہے آپ کے خیال میں؟
بسم اللہ الرحمن الرحیم۔ ناظرین کی خدمت سلام عرض کرتا ہوں، اور سلام کے ساتھ ساتھ آج کے روز کی مناسبت سے روز شہادت امام مصعب علیہ السلام ہے تسلیت و تعزیت پیش کرتا ہوں۔ اور آج جو ہے ایران میں 15 خرداد بھی ہے، یعنی پانچ جون کا روز، وہ تاریخ ساز روز ہے۔ آج سے 50 سال پہلے 1963 میں ایران میں جو ہے اسلامی انقلاب کی جو ہے پہلی کرن جو ہے روشن ہوئی تھی۔ آج کا روز ہے امام خمینی علیہ رحمہ کو شاہ کی حکومت نے گرفتار کی تھی، اس کا رد عمل یہ ہوا کہ لوگ جو ہے سڑکوں پہ آئے مظاہرات،
یعنی اسلامی انقلاب کا نقطہ آغاز
ہے۔ جی بہرحال جو ہے یہ نقطہ آغاز جو ہے جو تھوڑا سال بعد جو ہے انقلاب اسلامی کامیابی تبدیل ہوتا ہے 1979 میں، اور اس کے اثرات دیکھیے آپ، یہ دنیا میں چوتھا چار حصوں جو ہے پھیل چکے ہیں۔ ایسا نہیں کہ جو ایران کی سرحدوں تک محدود رہا، بلکہ آج آپ ترکی میں بھی اگر جو ہے کچھ اسلام نواز حکومت کو دیکھ رہے ہیں تو اسی جو ہے انقلاب اسلامی کا جو ہے اثر ہے، تاثیر ہے۔ دیکھیے اس سے پہلے جو ہے کہیں پہ اللہ اکبر کی صدا نہیں تھی، کہیں پہ تصور نہیں تھا کہ اسلامی پارٹی یا اسلامی رجحانات رکھنے والے برسر اقتدار آئیں گے اور عوام کو ان کے نیچرل جو رجحانات ہوتے ہیں اس کے مطابق اسلام کی راہ پہ لے کے چلیں گے۔ اس کا اثر جو ہے فلسطین میں ہوا، اس کا اثر جو ہے عراق میں ہوا، اس کا اثر جو ہے اور دیگر ممالک ہوا، حتیٰ کہ تقریباً 2-3 سال پہلے جو مصر میں اور جو ہے تونسیا میں جو واقعات وغیرہ ہوئے اسی کا اثر تھا، اور ترکی میں بھی جو ہے خود جو ان کی جو پارٹی، اس کے پہلے نجم الدین اربکان جو پارٹی تشکیل، ویلفیئر پارٹی جو تشکیل دیے تھے، اور ان کو جو ہے ملٹری گورنمنٹ نے جو ہے زبردستی ان کو ہٹائی اور کودتا ہوئی، اور پھر بعد میں جو ہے خود ان کا جو موجودہ جو وہاں کے جو وزیر اعظم ہیں رجب طیب اردوغان، ان کا جو ہے پارٹی کو اسلامک ڈیولپمنٹ اینڈ جسٹس پارٹی کو تشکیل دینا اور اسلام کے پلیٹ فارم پر انتخابات جیتنا، اس بات کی دلیل ہے کہ جو ہے جو ایران میں انقلاب جو شروع ہوا تھا اس کے اثرات ہیں. اب رہا ترکی کا جو آپ نے اشارہ کیا، ترکی میں جو ہے 10 سال سے یہ تو وزیر اعظم ہے، اور جو ہے گزشتہ سال جو ہے پھر ایک دورے کے لیے انتخاب 2 سال پہلے 2011 میں، جی ہاں، انہوں نے جو ہے پھر ایک دورے کے لیے جیت لیا ہے، اور ایک دورے کے لیے رہیں گے وہ. اور رہا ترکی میں جو ہے کوئی محدودیت نہیں ہے، وہاں کے جو کانسٹیٹیوشن کے مطابق کوئی محدودیت نہیں. اب ایران میں دیکھ لیجیے انتخابات کی جو ہے سرگرمیاں چوطرف ہے، ایران میں آج 8 کینڈیڈیٹ جو ہے اپنے آپ کو جو ہے نمائندے پبلک کے ووٹس وغیرہ کے لیے اپنے آپ کو جو ہے پلیٹ فارم پہ آئے ہوئے ہیں. اور ایران میں جو ہے جو محدودیت ہے کہ 2 دورے کر سکتا ہے یہاں پہ رئیس جمہور، یا
دو بار
بن سکتا ہے، 2-4 سالہ جو 4-year terms ہے، اس کے بعد اب احمد نژاد صاحب ہیں ان کا جو ہے یہ دورہ ختم ہونے والا ہے، وہ ہٹ جائیں گے خود بخود. ترکی میں اس قسم کی جو ہے محدودیت نہیں ہے،
پابندی نہیں ہے.
تو اس کا مطلب یہ ہوا کہ عوام میں جو ہے یہ رجحانات پیدا ہو گئے کہ اردوغان کے پالیسیز ڈکٹیٹرشپ کی طرف جو ہے مائل ہوتے جا رہے ہیں. چنانچہ جو ہے سال آئندہ ایک ریفرنڈم ہونے والا ہے، جس کے ریفرنڈم کے تحت انہوں نے عزم کیا ہے، ارادہ کیا ہے، تاکہ ترکی کا جو کانسٹیٹیوشن ہے جو 1982 سے نافذ ہے، وہ کانسٹیٹیوشن کو بدل دے، بدل کے بجائے پارلیمنٹری طرز حکومت کے پریزیڈینشیل طرز حکومت جو ہے وہاں پہ ترکی میں نافذ کرے،
صدارتی نظام.
اور اس کے تحت یہ جو ہے اپنے آپ کو جو ہے پریزیڈینشیل کینڈیڈیٹ بنا کے پیش کر رہے ہیں. تو اس کا مطلب یہ ہے کہ آہستہ آہستہ گزشتہ 10 سال سے جو وزیر اعظم ہے، یہ پریزیڈینشیل ٹرم وغیرہ اگر ان کو حاصل ہو جائے، یہ پریزیڈنٹ بن جائے، تو رہا نہیں معلوم اور کتنے سال کے لیے حکومت کریں گے. اچھا، ساتھ آپ دیکھیے اس کے ساتھ جو اردوغان جو آئے تھے دراصل اسلام کے پلیٹ فارم پر، اسلام نواز تھے، ان کے تحت تقریباً 2 سال سے ان کا کچھ رویہ، کچھ پالیسی بدل چکی ہیں. وہ اردوغان نہیں ہے جو آج سے پہلے تھے. اب آپ خود سوریا کے بارے میں دیکھ لیجیے آپ، ایک زمانے میں جو ہے زیرو پرابلم پالیسی تھی ان کی، ان کے حکومت کا نعرہ یہ تھا کہ نیبرز سے، ہمسایوں سے کسی قسم کا پرابلم ہم نہیں ہے، بلکہ بشار اسد کو دعوت دی گئی تھی، بشار اسد جو ہے انخرا ہے، وہاں پہ ملاقات وغیرہ ہوئی اور خود جو ہے آپس میں دوستی کا اظہار ہوا. لیکن وہ اردوغان جو ہے تقریباً 2 سال سے دیتے ہیں، آہستہ آہستہ ان کے پالیسیز بدل گئے، اور خصوصاً کہ آپ 3 سال پہلے جو آپ کے فریڈم فورٹل کا واقعہ ہوا تھا، جو میڈیٹرنسی میں دریائے میڈیٹرن میں جو حملہ کیا تھا اسرائیلیوں نے، اور اس کے بعد میں اردوغان کا جو ہے رویہ بہت ہی تند تھا. انہوں نے کہا تھا کہ جب تک اسرائیل رسمی طور پر معافی نہ مانگے، معذرت خواہی نہ کرے، تو جو ہے تب تک علاقات جو ہے نارمل نہیں ہوں گے. لیکن جو ہے تعلقات پھر ہم دیکھتے ہیں کہ جو ہے ابھی حال ہی میں اوباما کے دورے کے بعد میں آپس میں جو ہے سمجھوتا بھی ہو گیا، بلکہ محبت بھی ہو گیا، اور پھر وہی ترکی میں وہ آپ کے نیٹو کے جو میسائل سوارا ہے، حالانکہ روس جی بھی وارننگ دیا اس کے بارے میں، ایران بھی کہہ چکا کہ جو ہے اس میں خدمت کریں، لیکن وہ وہاں تعین کر چکے ہیں. تو اس کا مطلب ہے آہستہ آہستہ اپنے ٹریک سے ہٹتے جا رہے ہیں. تو عوام میں یہ خدشات کا اظہار ہو رہا ہے کہ یہ اردوغان جو ہے ایک ڈکٹیٹر نہ بن جائیں. اب رہا آپ نے اشارہ کیا تقسیم میدان تقسیم پہ جو واقعات ہوئے، بالکل معمولی سا واقعات تھا، یعنی پارک وغیرہ تھا، پارک کو وہ منہدم وغیرہ کر کے وہاں پہ جو ہے میوزیم ہو یا مال ہو، شاپنگ سینٹر ہو، بنانا چاہ رہے تھے. لیکن عوام کے جو دبے جذبات تھے وہ ابھر اٹھے، اور اس میں دیکھتے ہیں ہر قسم کے لوگ ہیں. جیسے نے آپ نے اشارہ کیا کہ ترکی کے 70 شہروں میں یہ تحریک جو ہے پھیل چکی ہے، اور تیزی سے جو ہے چوطرف پھیل رہی ہے. اس کے اسباب وجوہات کئی ہیں، اس میں آپ دیکھیے لبرل لوگ ہیں، اس میں سیکولر لوگ ہیں، اس میں اسلامی ہیں، اس میں کرد ہیں، اس میں علوی ہیں. علویوں کو جو ہے اس بات کا اظہار ہے کہ حافظ بشار اسد کی حکومت کے خلاف انہوں نے جو کارروائی کی، یعنی 25 ملین آبادی ترکی کی 75 ملین آبادی میں سے 25 ملین آبادی علویوں پر مشتمل ہے، یعنی 1/3 آبادی، 1/3 آبادی علوی پر. علوی سخت ناراض ہیں، اور جو یہ ہاتے پروونس وغیرہ ہے، انتاکیہ ہے، وہاں پہ علوی کو جو ہے اکثریت پہ بہت بھاری تعداد ہے ان کی وہاں پر. اور رہا ابھی حال ہی میں جو یہ جو یورپ اور ایشین سائڈ جو ہے ترکی کے دونوں کو جو کنیکٹنگ کرتے، جو برج بنایا گیا کنیکٹنگ برج، تیسرا برج ہے یہ باسفورس اسٹریٹ پہ، تنگے باسفورس پہ، یہ تیسرے برج کا، تیسرے پل کا نام سلطان سلیم کے نام سے رکھا گیا. یہ علویوں کے لیے جو ہے بہت ناگوار گزرا. یہ سلطان سلیم وہی ہے جو جلادانہ طور پہ تقریباً 40 یا کہتے ہیں 70,000 علویوں کا خون بہایا، آج سے تقریباً جو ہے 450 سال پہلے، جبکہ ایران سے عثمانی حکومت اسلامی اور حکومت صفوی میں آپس میں درگیری ہو رہی تھی، جنگ ہو رہی تھی، تو تاکہ جو ہے ان کے رجحانات کو کچلنے کے لیے انہوں نے جو ہے تقریباً حدود 70,000 کا جو خون بہایا، تو لوگ جو ہے بالکل ناراض ہو گئے اور بالکل مخالفت کر رہے ہیں، مخالفت کر رہے ہیں. اس کے بعد کرد ہیں، کرد بھی بہت ہی ناراض ہیں، کردوں کے لیڈر ہیں عبداللہ اوجلان، وہ آج بھی جو ہے قید میں ہیں. تو لہٰذا یہ سب چیزوں کو پیش نظر رکھتے ہوئے ان کے خلاف جو ہے آگ پھیل گئی اور جو دوسرے شہروں میں جو پھیل گیا. ان کا رویہ بھی جو ہے بالکل استبدادانہ طور پر ہے، ڈکٹیٹوریل ایٹیٹیوڈ تھا ان کا. پہلے تو انہوں نے جو ہے بالکل خاطر میں نہیں ہلایا، اس کے بعد میں جو ہے مراکش کے دورے کے لیے چلے گئے، مراکش کے بعد میں جو الجزائر میں، الجزائر کی پارلیمنٹ میں، جب وہاں جو ہے جبکہ یہاں گھر میں آگ لگی ہوئی ہے، سیریا کے مسئلے کو اٹھایا، تو وہاں کے الجزائر کے پارلیمنٹ ممبرز بہت سارے جو ہے واک آؤٹ کیے باہر نکل کے احتجاج میں. اور ہاں ان کے جو نائب وزیر ہیں، نائب وزیر اعظم ہیں، ان کو مجبوراً آ کے عوام سے معذرت خواہی کرنا پڑا تاکہ کچھ جو ہے آرام وغیرہ ہو جائے. لیکن جو ہے کہہ نہیں سکتے کہ ان کا رویہ کیا ہوگا، کیونکہ ابھی آپ کو یاد ہوگا فروری میں انہوں نے صہیونیوں کو، ایک بہت بڑا زینزم کو کہا تھا کہ یہ انسانیت کے دامن پر داغدار دھبا ہے. اس کے بعد جو ہے چند ہفتے بعد، بلکہ چند روز بعد انہوں نے اپنا اسٹیٹمنٹ بدل دیا، کہنے کہ نہیں مجھے جو ہے بالکل مسکوٹ کیا گیا، میں ایسا نہیں کہا. میں دیکھیے آپ بتائیے کہ اب جو ہے انسان جو واقعی جو اسلامی پلیٹ فارم پہ ہے وہ اس قسم کا رویہ، خاص طور پہ جو مسلمانوں کے اسلام کا جو دشمن اساسی اصلی ہے اسرائیل ہے، سو ایسا تو نہیں کر سکتا. تو لہٰذا جو ہے عوام میں خدشات ہے کہ جو ہے یہ بالکل اپنے جو ٹریک سے ہٹ چکے ہیں، مسئلہ سوریا کا ہو، مسئلہ عراق کا ہو، مسئلہ دوسرے ممالک کا ہو، تو اس میں جو ہے وہ چاہتے ہیں کہ جو ہے ان کا ان کو اگر استعفیٰ دینے پر مجبور کریں. حتیٰ کہ جو ہے عوام کا مطالبہ یہ ہے کہ جو ہے اگر حکومت نہیں چلا سکتے تو استعفیٰ دے دیں. جو عوام میں شعور ہے، عوام نہیں چاہتے کہ جو ہے اپنے اسلامی عہدہ وغیرہ سے دور ہو جائیں. اسلام کے تحفظ کا جو ہے ترکی میں تقریباً جو ہے آج سے 750 سال تک حکومت جو ہے اسلامی تھی، یعنی مثلاً اسلامی اس معنوں میں نہیں کہ مثلاً جی صدر صد ہو، لیکن مسلمان حکومت تھی، اس میں آئین اسلام کی باقاعدہ جو ہے رعایت کی جاتی تھی. وہ سیکولر ترکی ہے ترکی تو 1923 میں عطا ترک کے زمانے میں قائم ہوا، اور جہاں پہ یونٹی ڈکٹرشپ تھی، وہ ڈکٹرشپ ختم ہونے کے بعد میں جب اردوغان جب آئے اقتدار پہ، ان کی باہر باہر جو ہے تائید کی گئی، عوام کی تائید تھی ان کو. لیکن وہ پالیسی جب یہ بدل کر جب مغرب کی طرف جو ہے اندازن چلے جا رہے ہیں یہ لوگ، صہیونیوں کی طرف جا رہے ہیں اردوغان، تو رہا عوام میں جو ہے بے چینی پھیل گئی ہے. عوام نہیں چاہتے کہ جو ہے اپنے اہداف سے اپنے ہٹ جائیں، اور عوام کا مطالبہ یہ ہے یہاں پہ جو ہے قانون کے مطابق حکومت ہو. اگر آپ حکومت نہیں چلا سکتے تو آپ جو ہے استعفیٰ دیں.
بہت شکریہ، میں پھر حاضر ہوں گے آپ کی خدمت میں. چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی صاحب. السلام علیکم جناب. ڈاکٹر صاحب، میں آپ سے یہی پوچھنا چاہوں گا، جیسا کہ میں نے شہباز صاحب سے کہا کہ کیا صرف ایک پارک کو منہدم کر کے وہاں مال بنانا، شاپنگ سینٹر بنانا اتنا بڑا معاملہ ہے کہ پورے ملک میں آگ لگ جائے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں معاملہ صرف اتنا نہیں ہے، وہ اگر ہوتا تو بس وہیں تک محدود رہتا، وہ جو تقسیم پارک ہے استنبول میں تو وہیں پہ محدود رہتا، اور مطالبات کے اعتبار سے بھی وہیں تک محدود رہتا. یعنی وہ یہ کہتے ہیں کہ یہاں پارک نہ بنائیے، یہاں یہاں جو یہ پارک ہے اس کو منہدم نہ کریں، بس مطالبہ یہی رہتا. لیکن آپ کو معلوم ہے کہ مطالبہ اب حکومت کے مستعفی ہونے تک پہنچا ہے اور ترکی کے مختلف شہروں میں یہ پھیل چکا ہے، تو لہذا یہ صاف عیاں ہیں کہ مسئلہ یہی نہیں ہے. اصل میں اس طرح کی چیزوں کا کوئی، اب دیکھیں نا، یہ جو جمہوری جو نظام ہوتے ہیں ان میں اب یہ جو اے کے پی پارٹی آ گئی ہے ابھی، تو یہ 50% سے کچھ ووٹس لے کے آئی تھی، تو اس کا مطلب ہے کہ عوام کا ایک خاصا طبقہ وہ تھا جنہوں نے ان کو ووٹ نہیں دیا تھا، تو لہذا ایک ڈسکنٹنٹ وہاں رہتی ہے اور ہمیشہ رہتی ہے. اس وہ جو ڈسکنٹنٹ ہوتی ہے اس کو کوئی چیز پھر ٹرگر کرتی ہے، یعنی اس کو کوئی چیز پھر اس طرح ٹچ کرتی ہے کہ وہ ایک لاوا بن کر پھوٹ جاتی ہے. تو یہ تقسیم سکیئر کا معاملہ جو ہے یہ بس وہی ہے، اس نے ایک ٹرگر کیا ہے ایک ڈسکنٹنٹ کو، ایک غیر اطمینانی کی جو ایک سینٹیمنٹ موجود ہے وہاں پہ اس کو ٹرگر کیا ہے. اور لوگ، جیسا کہ میں برابر آپ کی بحث نہیں سن سکا، لیکن جو بھی میں نے شہباز صاحب سے سنا ہے تو میں اس سے ایگری کرتا ہوں کہ وہاں جو اردگان کی جو ابھی پالیسیز رہی تو ان میں لوگوں نے دیکھا کہ ایک آمرانہ جو ایک اپروچ ڈیولپ ہو رہا تھا تو اس کے خلاف بھی وہاں ایک ریزنٹمنٹ ہے. तो उसमें इस वक्त जबकि हम बात कर रहे हैं उस कई अनासिर इस एजिटेशन में शामिल हुए हैं, जिसमें माहौलियात के ताल्लुक से और वहाँ बाएं बाजू के जो लोग हैं उसके ताल्लुक से। अब ये तकसीन पार्क जो है, ये यहाँ 1977 में भी एक मुजाहरे हुए थे और कुछ बाएं बाजू के कई लोग मारे गए थे, तो इस तरह उनकी भी मुदाखलत है और उन लोगों की ये मुदाखलत है जो इस वक्त समझते हैं कि तुर्की ने एक बहुत ही गलत एक डिसीजन लिया है कि वो शाम के मामले में महज इन्वॉल्व नहीं हुआ है बल्कि सर के बल उसमें जा चुका है, इंटरफेयर कर चुका है। तो ये वही नहीं बल्कि मुझ जैसे लोगों के लिए, तमाम उन लोगों के लिए जो तुर्की को जरा गौर से देख रहे थे और वहां अतातुर्क की लेगेसी को उस पर जो एक बजाहिर एक इस्लाम की लेगेसी गालिब आ रही थी और ये लोग जो जरा इस्लामी अंदाज से असर्ट कर रहे थे, तो हम जरा अच्छी उम्मीद से देख रहे थे। और तुर्की का जो ईरान के साथ भी मामला चल रहा था, जो न्यूक्लियर के सिलसिले में आपको मालूम है कि एक समिट भी यहां हुआ, तो उस तरह से हम जिस अंदाज में देख रहे थे तो हमें बहुत मायूसी हुई है कि इन्होंने खुद अपने पांव पे कुल्हाड़ी मारी है कि ये उन कुव्वतों के साथ शामिल हुए हैं, कतर, आले सऊद और सेहूनी कुव्वतों के साथ शाना बशाना ये खड़े हैं। तो हम ये समझते हैं, मैं आपकी वसातत से और आपको भी अपना ये एहसास आप तक पहुंचा रहा हूं कि हमें बहुत तकलीफ हुई है कि इन्होंने एक अच्छी चीज जो चल रही थी, जो जिसका इर्तका हो रहा था, अपने पांव पर कुल्हाड़ी मारी है और खुद अपने करतूत से और अपनी गलत हरकतों से उस सारे किए धरे पर पानी फेरा है और खुद उस सारी चीज को जाया कर दिया है।
बहुत शुक्रिया आपका।
इस वक्त उन लोगों को भी जो कि कोई सेकुलर और लादीन नहीं है, उनको भी एक रिजेंटमेंट है इस निजाम के खिलाफ और वो चाहते हैं कि ये जल्द से जल्द खत्म हो जाए।
जी मैं फिर हाजिर हूँ आपकी खिदमत में। इंद्राबी साहब, चलते हैं दिल्ली स्टूडियो जहाँ पर मौजूद है हिंदुस्तान के सीनियर साफी जनाब मोहम्मद अहमद काजमी साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातहू।
काजमी साहब, शाम के ताल्लुक से जो तुर्की का किरदार है गुज़िश्ता 2 साल से, इन मुजाहिरों को जन्म लेने में और चिंगारी को शोलों में तब्दील करने में उसका कितना अमल दखल आप देखते हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं अभी जो हालिया सूरत हाल तुर्की की है उसको मैं इस तरह से देखता हूं कि इस पूरे खित्ते में जो चिंगारी तुनिशिया से शुरू हुई थी, मिस्र में गई और मिस्र में तब्दीली आई, वो इस पूरे खित्ते के आवाम के सामने है और वो ये जानते हैं कि जो हुक्मरान उन मुल्कों के इसराइल और अमेरिका के नज़दीक हैं वो उन्हें यानी पसंद नहीं करना चाहते और नहीं करते। अब तुर्की में हालांकि जैसा कि हमारे दोस्त शहबाज साहब ने कहा कि वहाँ पहले 2 साल से 2 साल पहले तक जिस तरह से तैयब अर्दोगान अपनी पॉलिसियाँ चला रहे थे उसमें और अब में बड़ा फर्क है, तो ये बात बिल्कुल दुरुस्त है और मैं ये समझता हूं कि वहां की आवाम, चूंकि इस हुकूमत से पहले जो हुकूमतें रही हैं उस जमाने से जब से तुर्की का मुतालबा यूरोपियन यूनियन में शामिल होने की ख्वाहिश दुनिया के सामने रखी और यूरोप ने आज तक उन्हें उस तरह से कबूल नहीं किया जिस तरह से वो चाहते थे, हालांकि उन्होंने अपनी कल्चर, अपना मजहब भी किसी हद तक मैं कह सकता हूं काफी कुछ उन्होंने खो दिया, लेकिन यूरोपियन यूनियन में उनको शामिल नहीं किया गया। वहां की आवाम उन सब चीजों को बारीकी से देखती है और उसका उसके नजर में है। अब जब उनके हुक्मरान इसराइल और अमेरिका नवाजी पर उतर आए और जो तब्दीलियां अभी पिछले 2 सालों में हुई हैं उससे जाहिर है वहां के अवाम नाराज हैं और वहां के अवाम ये अच्छी तरह जानते हैं ईरान उनके सामने एक अच्छी मिसाल है, बल्कि न सिर्फ तुर्की के बल्कि इस पूरे खित्ते के मुख्तलिफ ममालिक की आवाम उसे नजदीक से देख रही है। तो मेरा समझना यह है कि अब से पहले के जो तजुर्बात मगरिब नवाज हुकूमतों के दौर में जो कुछ उन्होंने खोया है वो उनके सामने है, और अब जो हुकूमत इस्लाम नवाजी की शक्ल में आई थी उसमें भी तब्दीलियां वो देख रहे हैं। तो जाहिर है ये तकसीम स्क्वायर पर इस्तंबुल में जो कुछ हुआ वो महज वहीं तक का मामला नहीं था, बल्कि वो नाराजगी जो अंदर अंदर थी अवाम में वो सामने आई, और मुझे इस बात का खदशा है कि ये और ज्यादा मुख्तलिफ शहरों में और बाकी इलाकों में भी फैलेगी, और हो सकता है हुकूमत के लिए कोई ये बड़ा चैलेंज साबित हो जाए। अभी और तैयब उर्दगान दुनिया को ये जाहिर करना चाह रहे हैं कि हालात ठीक हैं और वो गैर मुल्की दौरों पर भी जा रहे हैं, लेकिन मैं नहीं समझता कि एक आध हफ्ते के बाद तैयब उर्दगान इसको इतना ईजी और इतना आसान शक्ल में देख पाएंगे और हालात मजीद खराब होंगे।
जी बहुत शुक्रिया वक्त रहा, मैं फिर हाजिर हूँगा अलबत्त यकीनन वक्त रहेगा मैं फिर आपकी खिदमत में हाजिर हूँगा। अली शहबाज साहब, मैं आपसे पूछना चाहूँगा कि आप देखें कि मामला जो है वो तकसीम स्क्वायर का है, लेकिन नारे जो लग रहे हैं वो अमरीका मुखालिफत में लग रहे हैं, ये क्या पैगाम दे रहा है?
देखिए तो अभी आदमी साहब ने बहुत अच्छा इशारा किया, चूंकि आवाम जो है मुसलमान आवाम खिलाफ हैं अमरीका के सहयोगियों से, नहीं चाहते कि अमरीका का सहयोगियों का जो है असर जोर हम पे रहे। मिस्र में जो इनकलाब हुआ या तुनिसिया में इनकलाब हुआ या लीबिया में हुआ या किसी और जगहों पे हुआ, अब देखिए उसके बरखिलाफ आप सूर्या को देख लीजिए, क्योंकि सूर्या की शाम की हुकूमत इस तरह के खिलाफ थी, वहाँ के आवाम जो है बशार असद के खिलाफ नहीं हुए। अब वहाँ पे जो भी जो कार्रवाई हो रही है सूर्या में, बहरान जो मचा गया है वहाँ पे, वो जब बाहर से है फॉरेन फंडेड फोर्सेस है, वो टेररिस्ट हैं दूसरी जगह से जमा किए गए हैं खिलाफ, लेकिन और उसके बरखिलाफ को तुर्की में तुर्की के आवाम भी शाम की हुकूमत अपनी हुकूमत की पॉलिसियों से बदजन आ गए, वो नहीं चाहते थे कि जो है अपने हमसाए के साथ जो है उर्दगान ये रवैया इस्तेमाल करेंगे, जबकि जो है दोनों की सरहदें मिलती हैं, दोनों में आपस में तजारती ताल्लुकात हैं और सदियों पुराने ताल्लुकात हैं आपस में, लेकिन इन्होंने मगरब की खातर अमरीका की खातर इसराइल की खातर खुद शाम के साथ जो है उर्दगान ने खयानत की। अच्छा रहा जो है तुर्की आवाम को अंदेशा हो गया, खदशा हो गया कि वहाँ के पॉलिसी में क्या असर आता है, जैसे मैं गुफ्तगू के आगाज में इशारा किया था 10 साल से तो ये प्राइम मिनिस्टर ही हैं, अब आइंदा साल कॉन्स्टिट्यूशन जब रेफरेंडम के लिए पेश किया जाएगा और मंजूर हो जाएगा और फिर ये जो है नए सदर बनेंगे, तो उसके बाद में क्या है लोग क्या कौन से पॉलिसीज नाफज करेंगे। अब तो तेजी के साथ जब इसराइल के तरफदार हो चुके हैं ये और अमेरिका के तरफदार हो चुके हैं और सऊदी अरब और खतर जैसी क्या कहेंगे रिएक्शनरी जो रेजिम्स हैं वहाँ पे, यानी आवाम दुश्मन रेजिम्स है, सऊदी अरब की हुकूमत कहिए या खतर की हुकूमत देखिए आप, ये जो आवाम दुश्मन है आवाम से कोई ताल्लुक ही नहीं इनका, इनके साथ अपना गठजोड़ कर ये शाम की हुकूमत के खिलाफ और दूसरे हत्या के दूसरे इराक के साथ भी इनके ताल्लुक खराब हो चुके हैं, वाले वो ताल्लुक नहीं है जो शुरू में थे इराक के साथ, जबकि इराक साहब अच्छे ताल्लुक हो सकते थे। तो लिहाजा आवाम में खुलबुली मच गई है कि हम जो चाह रहे थे कि इस्लाम की तरफ हम आहिस्ता आहिस्ता कमालिज्म से खारिज होकर इस्लाम की तरफ आहिस्ता आहिस्ता पेशकदमी कर रहे थे, उसके बखिलाफ जो है बिल्कुल ऑपोजिट डायरेक्शन में हमको जो है उर्दगान ने मोड़ दिया, बजाय जो है इस्लाम की तरफ ले जाने के हमारे को जो है आपसे यूरोपियन यूनियन की तरफ, तो वहां तो जो है इनको जख्म जिल्लत के सिवा कुछ मिला ही नहीं, वहां पे इतने सालों की कोशिश के बावजूद भी ईयू आज तक इनको कबूल ही नहीं किया। अब लिहाजा तो अमरीकी नवाज बन चुके हैं ये, इसराइल नवाज बन चुके, कहा जाता है कि तुर्की में हर साल 1 मिलियन इसराइली टूरिस्ट आया करते हैं। अब बताइए कि इतने नज़दीक के ताल्लुकात है, वो तुर्की एक ज़माने में जो है बैतुल मुक़द्दस में जिसकी हुकूमत थी और जो सहूनियों को जो है वहाँ पर जो है आने की इजाज़त ही नहीं थी, बल्कि जबकि बरतानिया का तसल्लुत हुआ दूसरी जंग अजीम पहली जंग अजीम के बाद, जबकि तुर्की की उस्मानी हुकूमत शिकस्त हुई जब सहूनियों ने आना शुरू किया, और वो तुर्की जो है बिल्कुल अपने आप को जो है सहूनी पिट्ठू बना चुका है, हत्या के जो है वो वहाँ के आवाम का अपने आवाम का तहफ़ नहीं कर रहा है। तो लिहाजा आवाम जो है ये समझते हैं कि आइंदा जो है तो उर्दगान क्या रंग लाने वाले हैं, क्या रूप में हुकूमत करने वाले हैं, क्या पॉलिसी नाफज करने वाले हैं, इसीलिए उनके खिलाफ वजन है। अब ये तजाहरात ये मुजाहरे जो है तुर्की तकसीम स्क्वायर से शुरू हुए वो अनकरा तक पहुंच गए, दूसरे शहरों में पहुंच गए, रहा जो है कुत्ता के हाथे प्रोविंस में मेरे ख्याल से वहाँ पे एक 22 साल नौजवान का पुलिस ने उसको गोली मार के जो है कत्ल कर दिया, और अब तक कहा जाता है कि 5 आदमी हलाक हो चुके हैं। और जो हुकूमत तरफ से जो है किसी किस्म के उजर खाई, तो मैंने जैसे इशारा किया था कि उनके जो माउन थे नायब प्राइम मिनिस्टर, उन्होंने उजर खाई की है, लेकिन ये आया उर्दुगान अपनी तरफ से ऑफिशियल स्टेटमेंट जारी करेंगे। मैंने समझता कि उर्दुगान का जिस रवैये से उन्होंने आगे बढ़े हैं कि आवाम से जो है माफी मांगेंगे, तो लिहाज आवाम चाहते हैं कि जो है जो इस्लाम के मुताबिक हमारी हुकूमत हो और डेमोक्रेसी के रिपब्लिकन रिजीम के चारचौब में फ्रेमवर्क में हम आगे बढ़ें। और जब तक उर्दुगान रहेंगे तो खतरा है, डेमोक्रेसी को खतरा है, इस्लाम को खतरा है, हत्ता कि तुर्की का जो रिपब्लिकन सिस्टम है उसको बहुत खतरा है, क्योंकि अगर डिक्टेटरशिप अगर इख्तियार किए आमिराना पावर्स अगर अपना लिए ये, तो कल के दिन सबको खतरा है। तो इसलिए इनके खिलाफ कुर्द हैं, इनके खिलाफ अलवी हैं, इनके खिलाफ जो है सुन्नी हैं, इनके खिलाफ जो है हर किस्म के लिबरल्स हैं, इनके खिलाफ सेकुलर्स हैं। तो लिहाजा इस बढ़ती हुई मुखालफत में अब देखना यह है कि आया उर्दुगान पनप सकेंगे, आया उर्दुगान अपनी पॉलिसी बदला सकेंगे। अगर बदला दें तो कहा नहीं जा सकता क्या होगा। अगर ना बदलाने की सूरत में उर्दुगान के पास कोई और चारा नहीं है इल्ला के इस्तीफा दें और हट जाए।
अंद्राबी साहब, आप देखें कि शाम का और फिलिस्तीनी कास का आपस में चोली दामन का साथ है। शाम इलाके में फिलिस्तीनी तहरीकों का बड़ा हामी मुल्क है, और फ्रीडम फ्लोटिला के वाक़े के बाद जहां उर्दुगान की हुकूमत ने अपने को मनवाया था आलम इस्लाम में, वहीं यू टर्न लेकर उसने जिस तरह से दोबारा इसराइल के साथ ताल्लुकात बहाल किए, जबकि गजा का मुहासरा जूं का तूं बाकी है, गजा के फिलिस्तीनी जूं के तूं रंज व मसायब और शदीद आलाम और मशक्क़त के आलाम में ज़िंदगी बसर कर रहे हैं, लेकिन उस पर अर्दोगान हुकूमत ने कोई बात नहीं की। बरक्स बरखलाफ शाम की हुकूमत जो फिलिस्तीनियों की सबसे बड़ी हामी थी उसको कमज़ोर करने की कोशिश कर रहे हैं। जब दोबारा इनकी मीटिंग हुई सहयोगी हुकूमत के साथ, उसी वक्त से लेकर मुजाहरे शुरू हो गए थे अर्दोगान हुकूमत के खिलाफ। ये पूरा पस मंज़र है। अब जो ये मुजाहरे हो रहे हैं इसमें तुर्की और इसराइल दोस्ती का कितना असर है?
वो तो एक बहुत ही इंपॉर्टेंट अंसर है, और उसको उसी पस मंजर में देखा जाना चाहिए कि ये जो सारी इस वक्त जिसको यहाँ अंग्रेजी प्रेस में अरब स्प्रिंग का नाम दिया जाता है और जिसको हम इस्लामी बेदारी के नाम से जानते हैं, और पिछले 2-2.5 साल से जो शुरू हुआ ट्यूनिसिया से, तो उसमें जो मेन ड्राइवर्स हैं उसको जो चीज़ पैदा करती है, उसमें जो खास जो चीज़ उसको मुतहरिक करती है, मुहरिकात में जो खास मुहरिकात हैं उसके, तो उसमें अमेरिका और इसराइल के खिलाफ मुसलमान अवाम के अंदर एक जज्बा जो आज नहीं जो बल्कि एक इस्तेमार के खिलाफ जो एक आम मुसलमान के जहन में और उसके अंदर जो सेंटिमेंट है कि ये सदियों से इन्होंने हमारी एक्सप्लॉयटेशन की है, हम पर हुक्मरानी की, हमें महरूम किया है, और फिर फलस्तीन का मसला, इसराइल को वहाँ पे कायम करना, ये सारी चीज़ें ये काफ़ी वक्त से एक तसलसल के साथ एक सेंटिमेंट एक बनी हुई है, और वो सेंटिमेंट अब हम देख रहे हैं कि जब ईरान की इस्लामी रियासत अब पिछले 30 साल से बराबर वजूद रखती है, रोज बरोज आगे जा रही है, और वो एक तहरीक रिप्रेजेंट कर रही है कि लोग अपने पांवों पे खड़े होकर अपने अंदाज से जी सकते हैं, तो उसने आलमी इस्लाम के लिए नहीं तमाम अवाम के लिए दुनिया के सामने एक मिसाल पेश की है। तो उससे अब जो हम देख रहे हैं कि एक तहरीक पैदा हुई है पिछले 2-2.5 साल से, उसमें ये अमेरिका और इसराइल का मसला तो बहुत ही खास मुहरिक है, और यही इस वक्त टर्की में भी ये मुहरिक बिल्कुल है। अगर नहीं होता तो फिर तो बस मैंने जैसे अभी गुजारिश की कि फिर तो बस यही माहौलियात की हद तक रहता, लेकिन वो नहीं रहा बल्कि ये बहुत ज्यादा आगे निकला है। और मैं भी इस बात से एग्री करता हूं कि ये इसको मैं भी समझता हूं कि ये आगे भी निकलेगा, इसलिए कि अर्दोगान ने अभी इसमें कोई अंडरस्टैंडिंग नहीं दिखाई है, वो तो बल्कि इन प्रोटेस्टर्स को बहुत ही बुरा भला कह रहा है, वो तो समझता है कि ये चोर है और क्या क्या उनको कह रहा है, और वो ये भी समझता है कि इसके पीछे फॉरेन इंटरवेंशन है, हालांकि उसको ये कहने में शर्म महसूस करनी चाहिए इससे कि वो खुद एक मुल्क में इंटरवीन कर रहा है इस वक्त, शाम में बहुत ही शेमलेसली वो इंटरवीन कर रहा है, उसको कोई हक नहीं पूछता कि अगर वो दूसरे लोग उसके मुल्क में इंटरवीन करें तो उसको शिकवा करने का भी कोई हक नहीं पहुंचता, लेकिन वो भी बराबर अपने उस पर कायम है। तो मैं समझता हूं कि ये शायद आगे निकलेगा ये मामला और हम देखेंगे कि इसमें इंशाल्लाह बेहतर तब्दीली आएगी।
जी बहुत शुक्रिया काजमी साहब, मैं आपसे पूछना चाहूंगा कि तुर्की जो शाम के मामले में इस हद तक आगे निकल गया है इसराइल और अमेरिका को खुश करने के लिए कि गुज़िश्ता 2 साल से मुसलसल दहशतगर्दों को लॉजिस्टिक और दीगर सपोर्ट कर रहा है और साथ ही कतर और सऊदी अरब उसकी हर तरह से माली हिमायत कर रहे हैं और बहुत बड़ा पैकेज भी माली एतबार से सऊदी अरब ने हुकूमत तुर्की को दिया है। अब इतने आगे जाने के बाद शाम के बहरान में अब जो मुजाहरे हो रहे हैं, क्या अर्दोगान के बढ़ते हुए कदम को शाम के बहरान में रोक सकेंगे?
जी ये तो अभी वक्त बताएगा, चूंकि अर्दोगान अपने सियासी आकाओं से जो वादे कर चुके हैं, जिस तरह से वो इमदाद हासिल कर रहे हैं, जिस तरह से उस क्लब का हिस्सा बन गए हैं जिसमें सऊदी अरब और कतर शामिल हैं, उससे वो वापस आ पाएंगे, वो मुझे अभी उस पर शक है, शुभा है। दूसरी बात जो मैं कहना चाहूंगा इस वक्त वो ये कि शाम के जो हालात हैं उसका असर इस पूरे खित्ते में किसी ना किसी तरह से नजर आ रहा है। अभी तकरीबन 1 हफ्ता 10 दिन पहले लेबनान की राजधानी बेरूत में शाम की हुकूमत के मुखालिफीन और हिमायत करने वालों के दरमियान एक बड़ा टकराव हुआ जिसकी खबरें आलमी प्रेस में थीं और मुख्तलिफ तरह से वो सामने नजर आ रहा है। मैंने शाम के बहरान के शुरू होने के बाद 2 बार सफर किया है, खासतौर पर हामा, होम्स और कई जगहों पर। वहां बाकायदा ये महसूस किया गया और निशानात ऐसे देखने में मिले जिसमें ये गैर मुल्की मुदाखलत बाकायदा वाजह तौर पर सामने नजर आ रही थी, खासतौर पर तुर्की के की सरहद के आसपास के जो इलाके हैं। तो इसमें मैं ये समझता हूं कि अर्दोगान अभी कोई अपनी पॉलिसी बदल पाएंगे मुझे उस पर डाउट है, और क्या अमेरिका और इसराइल इसके लिए वो इजाजत देंगे कि वक्ती तौर पर ही सही, मैं वक्ती तौर पर इसलिए कह रहा हूं कि कुछ हुकूमतें वक्ती तौर पर हालात के साथ समझौता कर लेती हैं, लेकिन मुझे चूंकि शाम के हालात उन गैर मुल्की ताकतों को मुसलसल खराब रखने का प्लान है, उसमें तुर्की का कोई रोल वो कम कराने के लिए आमादा होंगे उस पर मुझे अभी शक है, और उनको नाराज करके वो कोई अपना किरदार शाम में कम कर पाएंगे उस पर भी मुझे शुभा है। उनमें इतनी हिम्मत और जुरत होगी पिछले 2 सालों में जिस हद तक उन्होंने इसराइल और अमेरिका की तरफ झुकाव जाहिर किया है उसमें कोई कमी कर पाएंगे इस पर मुझे अभी शक है। लेकिन अभी ये जो 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 आइंदा आने वाले हालात हैं वो इस पर मुनहसर करेंगे कि ये मुजाहरे किस हद तक आगे बढ़ते हैं, इन मुजाहरों में हुकूमत की और खासतौर पर अमरीका और इसराइल नवाज पॉलिसीज के खिलाफ किस हद तक ये लोग अपनी आवाज बुलंद करते हैं। अगर ये सूरत हाल बढ़ी तो शाम के अंदर शाम हुकूमत से किसी हद तक जो हमदर्दी रखने वाले तुर्क शहरी हैं वो भी उसमें शरीक हो जाएंगे, और मुझे लगता है कि अभी बहरान बढ़ेगा और अर्दोगान शायद अपने आप को अमेरिका और इसराइल की नाराजगी मोल लेते हुए कोई अपने अंदर वो तब्दीली कर पाएंगे, इस पर मुझे अभी शुभा है।
जी एक बार फिर चलते हैं लंदन स्टूडियो, शहबाज साहब माजद के साथ। अंदराबी साहब, आप देखें कि आज जो एक नई पेशरफ्त हुई है शाम में, अलकोसैर शहर जो इंतहा स्ट्रेटेजिक इलाका समझा जाता था दहशत गर्दों के पॉइंट ऑफ व्यू से और जाहिर शामी हुकूमत के नुक्ते निगाह से भी, उसको आज़ाद करा लिया है शामी फौज ने दहशत गर्दों के कब्जे से। और आप वहाँ इस वक्त लंदन में बैठे हैं और आप ब्रेकिंग न्यूज़ देख रहे होंगे और जो टीवी चैनल्स हैं सहयोगियों के जरिए सर वो भी मजबूर हैं इस खबर को देने पर। جب تیزی کے ساتھ صورتحال شام میں جو میدانی علاقہ ہے جنگ کا جو نقشہ ہے وہ بدل رہا ہے شامی عوام حکومت اور فوج کے حق میں، تو یہ بات صاف ہو گئی کہ اب دہشت گردوں اور ان کے آقاؤں کو پوری طرح سے شکست ہو چکی ہے. دوسری طرف ترکی نے واضح اور کھلے انداز میں مداخلت کر کے شام کی عراق کی مخالفت مول لے لی ہے، یعنی پڑوسی ملکوں کی، اور تیسری طرف خود ملک کے اندر عوامی مخالفت اتنے عروج پر پہنچ چکی ہے کہ پورے ملک میں مظاہرے جو ہیں وہ ہو رہے ہیں، اور شام کے تعلق سے بھی اور امریکہ کے تعلق سے بھی عوام میں انتہائی ناراضگی پائی جا رہی ہے. یورپی یونین نے کہا ہے کہ اب جب آپ اس طرح سے بے دردی کے ساتھ آپ مظاہرین کو کچل رہے ہیں تو آپ کے ہماری یونین میں کوئی جگہ نہیں ہے، اور ہمارے جو معیارات ہیں اس سے یہ آپ کے اقدامات منافی ہیں. تو نہ خدا ہی ملا نہ وصال صنم. تو صورتحال اب رجب طیب اردغان کے سامنے آپ کیسی دیکھ رہے ہیں جو آج کے تازہ ترین واقعات ہیں ان کے تناظر میں؟
بالکل آپ نے اس کو اچھا سم اپ کیا ہے کہ نہ خدا ہی ملا نہ وصال صنم. تو بالکل ایسی ہی صورتحال ہوئی، اس لیے کہ ان کا جو پلانک تھا جس بنا پر وہ پچھلے 10 سال سے کام کر رہے ہیں وہ ایک اکانومی کا ہے کہ ہم اکنامک یہاں پہ چینج لائیں گے، اور انہوں نے کافی اس میں کیا بھی، لیکن اب وہاں سے بھی ان کو مشکلات آئیں گی، اس لیے کہ جیسا کہ شہباز صاحب علی کہہ رہے تھے کہ انہوں نے اس کو یوں کیا تھا کہ ہم ہمسایوں کے ساتھ زیرو پرابلمز رکھیں گے. جب آپ زیرو پرابلمز رکھیں گے تو پھر آپ کچھ کر سکتے ہیں، جیسا چائنا کر رہا ہے. چائنا اس وقت ہر چیز پہ سیز فائر کیے ہوئے ہیں تاکہ وہ ایک اکنامک فرنٹ میں آگے چلا جائے. اب جیسا میں کہہ رہا تھا، ان لوگوں نے خود اپنے پاؤں پر کلہاڑی ماری. شام کے ساتھ انہوں نے بہت زیادہ کانفلکٹ مول لیا ہے، اور میں ایک آزاد ایک سوچنے والے کی حیثیت سے آپ کو کہہ رہا ہوں کہ مجھے اس میں کوئی اسٹریٹجک سینس نظر نہیں آیا کہ یہ شام کے معاملے میں اتنا ان کو کیوں مداخلت کرنی پڑی، الا یہ کہ انہوں نے اپنے زمین اپنے ہر چیز کو بیچ ڈالا اور اسی لیے وہاں پہ مداخلت کی. تو لہذا یہ ہر طرف سے گئے اور ہر طرف سے ان کا معاملہ بہت ہی مایوس کن ہے، اور یہ معاملہ جو ہے اس رجب طیب اردغان اور یہ جو ہسٹری ان کی چل رہی ہے 10 سال سے اس کا بہت ہی
بہت شکریہ آپ کا وقت ہمارے پاس اب بہت ہی کم بچا ہے. ہم آپ کے شکر گزار ہیں اور ساتھی محمد احمد کاظمی صاحب کے کہ آپ دونوں نے ہمیں قیمتی وقت دینا. کیا آخری سوال ہے شہباز صاحب سے کرنا چاہوں گا، اس کے بعد ہمارا وقت ختم ہو جائے گا. شہباز صاحب آپ نے اشارہ کیا کہ حکومت نے کہا تھا کہ طیب اردغان کی کہ ہم ہمسایوں سے جو ہے وہ اچھے اور خوشگوار تعلقات رکھیں گے، وہ کہیں اختلافات نہیں ہوں گے بلکہ صفر ہوں گے، اور اسی وقت انہوں نے یہ بھی کہا تھا کہ ہمارے ملک میں نہ شیعہ کی تفریق ہوگی نہ سنی کی نہ کرد کی نہ اس کی نہ اس کی. لیکن دیکھا یہ جا رہا ہے کہ ان دنوں مذہبی اختلافات ترکی میں اپنے عروج پر ہوں، جیسے کہ آپ نے اشارہ کیا سلطان سلیم نامی پل تعمیر کیا جا رہا ہے جو علویوں کو سب سے بڑا دشمن تھا. تو یہ مذہبی اختلافات جو ہوا دیے جا رہے ہیں اس کے پیچھے کون سے محرکات ہیں؟
اس میں سعودی عرب کا پیسہ ہے. دیکھیے آپ، کیونکہ عوام جو ہے خود نہیں چاہتے، کیونکہ عوام وہاں کے ترکی کے عوام جو ہے وہ وہابیت کے خلاف ہیں. اس زمانے میں جبکہ ترکوں کی حکومت حجاز پہ تھی اور عبداللہ جو ہے اپنے ملحدانہ جو ہے افکار وغیرہ اظہار کیا تھا کہ ترکوں کے علماء کی طرف سے اس کے خلاف کتابیں جو ہیں لکھی گئی تھیں. آج بھی ترکی میں جو ہے وہابیوں کے خلاف جو ہے کتابیں چھپتی ہیں، اور عوام جو ہے وہابیت سے بیزار ہے، عوام نہیں چاہتے. عوام جو ہے پیروان نے جو ہے رسول اللہ اور اہل بیت رسول اللہ ہیں عوام. رہا جو ہے ترکی کی کا گھٹ جوڑ جو سعودی عرب سے اتنا بڑھ گیا اور اس کے طرف سے انہوں نے شام کے دلدل میں جا کے پھنس گئے ہیں، بلکہ اس طریقے سے پھنس گئے کہ ان کو جو ہے باہر آنا مشکل دکھ رہا ہے ان کو. تو لہٰذا اس قسم کے حرکات سے انہوں نے دیکھیے آپ وہاں کے خود اہل سنت کے جو اکثر یہ تھے ان کو جو ہے اپنے سے دور کر لیا، علویوں کو اپنے سے دور کر لیا، کردوں سے دور کر لیا، اور رہا شام کے دلدل میں اس قدر پھنس گئے لوگ، ان میں جو ہے صرف ان کی شجاعت اور صداقت ان کو نکال سکتی ہے اگر ہے ان میں باقی. تو میں نے سمجھتا کہ جو اردغان میں جو ہے وہ چیزیں باقی ہیں جو ان کو وہاں سے جو ہے عبرمندانہ طور پر ان کے جو ہے کیا کہیں گے فیس سیونگ ایگزٹ کی راہ جو ان کے لیے ہموار کر لیں. جو آدمی جو حکومت کو جو ہے اپنے لایا تھا برس اقدار اس سلوگن پہ کہ زیرو پرابلم وتھ نیبرز، وہ جو ہے اس طرح سے الجھاوا ہے نہ صرف شام کے مسئلے میں بلکہ دیکھیے آپ جو ہے خود عراق کے مسئلے میں، اور ایران کے مشورے کے باوجود بھی ایران سے اس قدر دوستانہ تعلقات ہے. ایران نے کہا کہ جو نیٹو کے میسائلس وغیرہ جو ہیں وہ آپ مت رکھیں وہاں پہ، کیونکہ انہوں نے جو ہے ایران کی بات نہیں سنی، برادرانہ نصیحت تھی ایران کی، اور اس کے برخلاف جو ہے نیٹو کے جو ہے میسائلس وغیرہ رکھے. جیسا کہ ہمارے مہمان دوارا بھی اشارہ کیے، نہ تو جو ہے ان کو یورپین یونین کی قربت حاصل ہوئی اور امریکہ جو ہے ان کو جو ہے استفادہ کر رہا ہے. امریکہ بھی آخر وقت مبارک کا ساتھ چھوڑا، गिरते हुए अर्दुगान को जो है वो छोड़ देगा, और अर्दुगान जो है वो जो है सिर्फ अपने दलदल में जो है फंस के गिर जाएंगे। जहाँ तक मेरा ख्याल है
जी, बहुत शुक्रिया आपका। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। यकीनन वो हुक्मरान जो अपने आप को मुस्लिम कहते हैं, अगर वो मुसलमानों के मफादात को छोड़कर इस्लाम दुश्मन क़ुव्वतों के मफादात के मुहाफिज बन गए तो उनका हशर वही होगा जो तुनिस में हुआ, जो मिस्र में हुआ, जो यमन में हुआ और जो दीगर जगहों पर होने जा रहा है। अगले प्रोग्राम तक के लिए मुझे अलीबाज़ रिज़वी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।